नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सश्चिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ मंगलबार र शुक्रबार राति 9:15 बजेपछि सुन्न सक्नुहुन्छ। हामीले शुक्रबारको श्रृङ्खलामा विगत केही सातादेखि शरद पौडेलको उपन्यास लिखेको वाचन सुनाउँदै आएका छौं। वैशाख 12 गते विनाशकारी भूकम्प आएपछि हामीले गएको शुक्रबार लिखे उपन्यासको वाचन प्रसारण गरेनौं। त्योभन्दा अघिल्लो शुक्रबार 8 श्रृङ्खला वाचन गरेर छोडेका थियौं। आज 9 श्रृङ्खला वाचन हुन्छ, दुई हप्ताको अन्तरालमा पृष्ठ 171। लौरी नेपाली ठिटालाई खोलीमै छोडेर बाहिर हिँड्यो। फिल्म हेर्न जान्छु भनेर नेपाली ठिटाको खोलीबाट निस्केको लौरी फिल्म हलतिर लागेन। ऊ त लिखे बसेको घरतिर सोझियो। बाटोमा यसो सोच्यो, नेपाली ठिटाले म यता आएको पत्ता पायो भने? उसले फेरि तुरुन्तै मन सम्हाल्यो, के को पत्ता पाउँछ र त्यसले? ऊ फटाफट हिँड्यो, गेटसम्म पुगेर टक्क अडियो। भित्रबाट गेटपालीले यसो चियायो र तुरुन्तै सोध्यो, तुम तो कल भी आए थे, आज ही अपने से मिलने आयो? शेठजीको पत्ता चलाओ तो गुस्सा हो जाएंगे, चलो हटो। गेटपालीले लाउरीलाई भित्र छिर्न दिने आँट देखाएन, तर यति छिटै लाउरी गलेन। उसले नम्र भएर बोल्यो, नहीं साहबजी, मैं उससे मिलने नहीं आया, हिजोको आज क्यों मिल्न परेगा? तर बात तो दोस्रो आए, एकछिन के लिए शेठजी से मिल्न आए। लाउरीको कुरोप्रति एकैछिन सोच विचार गरिसकेपछि गेटपालीले ढोका खोल्दै सोध्यो, आफ्नो नोकरीको लिए आयो? लाउरीले ढोकाबाट भित्र छिर्दा छिर्दै बोल्यो, अँ त्यस्तै त्यस्तै। गेटपालीले भित्र गएर शेठजीलाई खबर सुनायो। सेठले नै भनेअनुसार गेटपालीले लाउरीलाई एकैछिन ढोकामै पर्खायो। सेठ फुलबारीमा टहल्न निस्कियो, लाउरीले हेरिरहेको थियो। सेठले लाउरीलाई देखेर बोलायो फुलबारीबाटै। सेठको हातको इसारा देखेर लाउरी नजिकै पुगेर नमस्कार गर्यो। बोलो क्या बाते? सेठले लाउरीतिर पनि नहेरिकन सवाल गर्यो। लाउरीले मलिनो स्वरमा आफ्नो मनको कुरा राख्यो, कुछ काम धन्दाका बात है साहब। सेठले लाउरीलाई पुलुक हेरेर सोध्यो, क्या काम जान्थे? लाउरीले सोच्यो, के काम जानेछु भन्ने होला, हातमा केही सिप छैन। तर लाउरीले हरेस नखाई जवाफ दियो, सन्तरी चौकीदारी कर सक्ता हौ साहब। सेठ लाउरीतिर फर्केर बोल्यो, तुम गोर्खा सब सन्तरी ही करेगा क्या? लौरीले सजिलोसँग भयो, हाम्री बुद्धि सुधि नै हेसाब, हाम त चौकीदार मात्र हेसाब। लौरी गिडगिडाउनुसम्म गिडगिडायो, कुरो अन्त्य गरे जे गरी बोल्यो, हाँ साहब, ऊ कल आए थिएन हाम्री साथ बडावाला, ऊ त बडा बदमास लड्का है साहब, ऊ रातमै डिप्टी नै गर सक्ता, ऊ त रातभर सोता है, सेठ जी के आँखमै धुल फेक्ता है, उसकी जगह पर ही मैं काम करूंगा, पगार भी कम दे दिजिए साहब। लौरीको कुरा सेठले सुन्यो, सेठले मनमा गुन्यो, बात ठिक है, ऊ दूसरावाला रातमै सोया ही था, फिर पगार भी उससे कम देने से चलेगा, तो क्या हर्जे, वो गया तो आया। मनमा कुरो गुनेर बसिरहेको सेठले मुख खोल्यो, ठीक है, आज से उसके बदले तुम ही बैठो, मगर धोखा नहीं चलेगा, कुछ गड़बड़ किया तो तुम्हें भी बाहर करूंगा, शाम को मुंशी से मिलना। घर फेरिरहेका मानिसले उठेदेखि चिया खाएका भाँडाहरू माझिसकेर भान्साघरतिर जाँदा जाँदै लिखेले घरको झ्यालबाट बाहिरतिर हेऱ्यो। अब बुइनी, मलाई भेट्न दाय आएछन्। बाहिर सेठसँग कुरा गरिरहेको लाउरीलाई देखेपछि लिखे खुसी भयो, उसलाई घर पुगे जत्तिकै भयो, दाय कतिखेर भित्र आउँछन् होला? लिखेले आँखा पनि झिमिक्क नपारी ठिङ्ग उभिएर लाउरीलाई हेरिरह्यो। ओ लड्की, क्यों खडे हो वहाँ? इधर आ जाओ। सेठनीको आवाजले लिखे जसङ्ग भयो। हत्तनपत्तो आवाज आएतिर गयो। लो ए चाय साप कोदो औड भितर जा जल्दी से। सेठनीले बोलीसँगै चियाको कप लेखेको हातमा राख्दिए। लेखेले आफ्नै मनसँग बात गर्यो। दाइनी तै छन्। लेखे चिया लिएर छिटो छिटो बाहिरतिर हिँड्यो। घरको मूल ढोकाबाट चिया लिएर निस्कदा लेखेले सेठ भए ठाउँ आँखा लगायो, तर त्यहाँ सेठ मात्रै उभिरहेको थियो। मनले नै बात गर्यो, भर्खरै त्यही थिइन् त दिए नि दाई, कता गएछन्? लेखेले यसो आँखा डुलायो। लाउरे घर कम्पाउन्डको ढोकासम्म पुगिसकेको थियो। लेखेलाई नरमाइलो लाग्यो। मलाई नभेटिकनै किन दाई फर्किया होला? लेखेको मनमा प्रश्न उठ्यो। निधाउरो अनुहार पार्दै ऊ सेठ भए ठाउँ गयो, चिया दियो र फर्कियो। लो यस साफगढ बरिङमनतिरको आफ्नो ओछ्यामा लेखेले चाक अड्याउन पनि भ्याथेन। सेठानीले आफ्नो सानो छोराको जुत्ता पुस्न लगाए। लेखेले यसो हेऱ्यो, यो जुत्तामा क्यार्नी भनेको होला। लेखे उसै बसिरह्यो। जुते साफ गर्न पनि नयाँ आता है तुझे, कैसा नोकडे, इधर देख भन्दै सेठानीले बरिङ छेउको ऱ्याकबाट पालिस र बुरुस सिकेर जुत्तामा लगाए। लेखेले त्यो सबै हेरिरह्यो। सफा गरेका जुत्ता उचालेर लेखेका हातमा राख्दै सेठानी बोली, देख लोडके, कल चाहिँ यही कर्ण आए। सेठानी हिँडी, लेखेले हातमा हेऱ्यो, जुत्ता छ। उसलाई के गरौँ कसो गरौँ भयो। किन सेठानीले हातमा जुत्ता राखिदिएकी होली? लेखेले बुझ्नै सकेन। ऊ हातमा जुत्ता लिएर उभिरह्यो। अडे हडाम, तेरा दिमाग मे क्या है भूसा? छोराको स्कुले खाजाको भाँडो समातेर भान्साघरबाट निस्केकी सेठानीले हातमा जुत्ता लिएर उभिरहेको लेखेलाई गाली गरे। लेखेले भनेको त बुझेन, तर सेठानीको च्याठिएको स्वर सुनेर उठेर आयो। सेठानीले भरेङको ऱ्याक देखाउँदै कराई, जुत्ती यहाँ राख। लेखेले बल्ल कुरो बुझ्यो। हातमा भएको जुत्ता लगेर ऱ्याकमा राख्यो। सेठानी हिँडिसकेकी थिए। उसले चल्यास सम्झ्यो, दाई किन भित्र नआएका होलान्, किन मलाई नभेटिकनै फर्किया होलान्। लेखेले मनमा नानावली प्रश्न उठाइरह्यो। अरे यार, अभी त खोलीमै हो। खोलीको ढोकाबाट छिर्दा छिर्दै लाउरी करायो। सुतिरहेको नेपाली ठिटाले यसो आँखा घुमाएर लाउरीलाई हेऱ्यो। लाउरीले हाँस्दै नेपाली ठिटालाई ढाडस दिन खोज्यो। क्या यार, त्यस्ता सेठमुलाले दुई पात बोल्यो भन्दैमा के फिकर गरिरहेको, चल उठ। लाउरीको कुराको सन्दर्भ मोड्दै नेपाली ठिटाले मुन्टो उठाउँदै सोध्यो, फिल्म देख्यौ? लाउरीले अलमलमै हाँ भनिदियो। नेपाली ठिटाले फिल्मको हिरो हिरोइनको नाम सोध्यो। लाउरीले सबै झुरियार भन्दै टार्दै टार्दै गयो। नेपाली ठिटाले ज्यान उठायो र हलुङ्गेको देप्चीतिर देखाउँदै लाउरीलाई भन्यो, रोटी र सब्जी ऊ त्यहाँ छ, जल्दी खाऊ यार, सेलाइसक्यो। लाउरीले एक नजर डुलाएर बोल्यो, मैले त बाहिरै लिइसकेँ यार, क्या भोक लागेर। नेपाली ठिटो केही बोलेन, पत्ते खेलौँ यार। लाउरीले नेपाली ठिटासँग प्रस्ताव राख्यो, तर नेपाली ठिटाले मन गरेन। लौरीले सन्दर्भ मोड्दै बोल्यो, आज डिप्टी जाने कि नजाने? नेपाली ठिटाले मन नलगाइकन जवाफ फर्कायो, खोइ के गर्ने गर्ने, जानु त पर्ला, आफ्नो पगार त लिनु पर्यो नि। नेपाली ठिटाको बोली नसिद्दिँदै लौरी बोल्यो, कहाँ दिन्छन् यार सेठले, छोडिदेऊ यार, त्यस्तो मुला सेठ कहाँ पगारको लागि के जानु। नेपाली ठिटाले लौरीको मुखमा हेर्दै बोल्यो, क्या बात गर्छौ यार, काम गरेको दिनको पैसा त लिनु पर्यो नि, कसले त्यत्तिकै छोड्छ र यार, थोडा त्यसको ढुकुटी चोर्न जाने हो र। लाउरी अलि हच्कियो तर बोली रोकेन, यार यो त इन्डिया हो, लो तिम्रो पगार दिएछ भने त मरिजाम, त्यही नै त्यो सेठ हेर्दै राक्षस जस्तो छ। लाउरीका कुरा सुनेर नेपाली ठिटालाई अचम्म लाग्यो, क्या अचम्मको बात गर्छौ यार, काम गरेको दिनको पैसा नदिएर सुख पाउँछ र त्यसले, म त झगडा गरेर नि लिन्छु। नेपाली ठिटाले अठोट कस्यो, तर लाउरीले सम्झाउन खोजे चाहिँ गरी भन्यो, त्यस्तो झगडा सडाको बात नगर यार, सेठले चाह्यो भने त गुन्डा लगाएर मार्छ यार, बेपत्ता पार्छ त्यसले, बरु खुरुक्क छोड्यो आनन्दै। लाउरीका पिलन्दारी कुराले नेपाली ठिटो झन् जोसियो, मारे पनि मार्ला सालाले, आफ्नो खुन पसिनाको कमाई त कसले छोड्छ, बरु झगडा गरेर यो जग्गा नै छोडिदिन्छु, जान्छु नयाँ दिल्लीतिर, त्यहाँ भेनाले केही न केही नोकरी मिलाइदिइहाल्छन् नि। लाउरीले अब भने केही बोल्ने साहस गरेन। साँझ नपर्दै नेपाली ठिटो उठ्यो। खोलीको ढोकासम्म पुगेर लाउरीतिर फर्काउँदै बोल्यो, लौ यार, म त सेठको घरसम्म जान्छु, रातको डिप्टीमा त्यो भेट हुँदैन होला, अहिल्यै घरमा गएर कुरा गर्नुपर्ला, तिमी बसिराख है। नेपाली ठिटो दुई चार पाइला हिँड्यो तर फेरि फर्क्यो र लाउरीलाई सम्झायो, तिमी बाहिर फेर निस्क्यो भने ताला प्याट्ट मार है, चाबी मसँग छ, यति भनेर नेपाली छिटो हिँड्यो। लाउरीले तन्नामाथि जिउ तन्काउँदै बरबरायो। यो केटाले के सम्झन्छ यार सेठलाई, थोडा ऊ डराउँछ र नेपाली बुच्चुकको बुद्धि नै छ। लाउरीले पल्टाउँदा पल्टाउँदै सम्झ्यो, यार आजबाट त म पनि ड्युटीमा जानुपर्छ, गए यार बसेर खाने दिन। क्या समझते हो अपने आप को, चपरासी नौकर वाला लोग इतनी ऊंची आवाज में बातें करते हो, जाओ कुछ भी नहीं दूंगा, पगार लेने आया साला कुत्ता। घर को बाहरपटे को बगीचा में सेटले पालिराखे मुंशी नेपाली छिटोला गाली गरिरहेको थियो। तर नेपाली छिटो डगेन, क्यों गाली करते, थपक्का मारी पगारी दे दो, तुम्हें अभी जाऊंगा नहीं तो यहीं बैठूंगा। नेपाली छिटा को जिद्दिली मुंशी औधी रिसायो। नेपाली छिटा को नजिके गए हाथ उठाउँदै करायो, मारूं दो चार झापड़ साला, तब ठिकाना आएगा, बहुत गुस्सा दिखाता है। नेपाली छिटो तै पनि हस्क्या, क्यों मारेगा मुझे, मैंने क्या किया है, काम किया तो पगार माग रहा हूं, सेठजी को भेटने दो। नेपाली छिटाको कुराले मुन्सीको रिस अझै बढायो। उसले ढोकातिर हेर्दै करायो, ओ इधर आओ। कालो तिग्री ढोकापाले बोलाएको ठाउँतिर आयो। मुन्सी कड्कियो, यो साला बहुत जवान चलाता है, बाहर निकालो इस गधेको। ढोकापालीले नेपाली छिटाको हात समातेर तान्न खोज्यो। नेपाली छिटाले पनि बल गरेर हात तानेर छुटायो। साला लड्ता आए मुझसे, ढोकापाली रिसाएर आँखा रातो पार्यो, हातको घोचो माथिसम्म उठाएर नेपाली छिटाको तिग्रामा बजायो। नेपाली छिटो थचक्क बसेर करायो, मार्यो नि बाबा, मुर्दारले मार्यो। ध्वासे तिग्रे ढोकापालीले फेरि घोचो उचालेर अर्कोपट्टिको तिग्रामा ठोक्यो। नेपाली छिटो मूर्छा परे चाहिँ भयो, साला नेपाली भनेर अपशब्द बोल्न थाल्यो। ढोकापालीले आमा चकारी गाली गर्यो। लडिरहेको नेपाली छिटोलाई हातमा समातेर तान्दै पर्खाल छेउ पुऱ्यायो। ढोकापालीको रिस अझसम्म मरेको थिएन। उसले नेपाली छिटाको मुखमा बुट जमाउँदै बोल्यो, साला नोकर लोक के। मुन्सीले हेरिरहेको थियो। ऊ करायो, ओ दिवार से बाहर सडक पर फेंक दो। अँध्यारो भइसकेको थियो। सेठको घर कम्पाउन्ड बाहिरको सडकमा मान्छेहरूको भिड जम्मा भयो, ठुलो खैला बेला भयो। बेचारा मर गया, ट्रक चलाने वाले भी देख्ते नहीं क्या। भिडमा एक दुईजनाले प्रतिक्रिया व्यक्त गरे। छेउछाउका कसैले भने, ए मरा हुआ आदमी शराब पिया होगा, साला रातके अँधेरीमा शराब पिकर रोड पर चलते हैं तो यही हाल होगा। मान्छेहरू एक एक गर्दै घटे। मधुरो सडक बत्तीको मुनतिर नेपाली छिटाको ट्रकले कुल्चेको छिया छिया लास त्यत्तिकै थियो। झन्डै मध्यराततिर टाढा कतै पुलिसको साइरन बजेको सुनियो। साइरनको आवाज सुनेपछि लास भए ठाउँ उभिएर हेरिरहेका मानिसहरूले हतार हतार आफ्ना पाइला बढाए। खोलिराखेका दोकानको ढोकाहरू बन्द गरिए। ठूलो सुनसान छायो। एकैछिनमा पुलिसको गाडी आयो र घ्याच्चो रोकियो। गाडीको ढोका खुल्यो। दुईजना पुलिस गाडीबाट ओर्लेर लास नजिकै गएर उभिए। लाउरीले डिप्टीको पहिलो रात बितायो। पूर्वतिर अलिअलि रातो उजेलो देखेपछि रुखतिरका चराहरू कराउन थाले। लाउरीले हातको लौरो उठाएर रुखका चराहरूलाई तर्साउन खोज्यो, तर चराहरूले टेरेनन्। झन्झन ठूलो चिरबिर सुनियो। पूर्वमा घाम देखियो। लाउरेको डिप्टी सकियो। उसले तनक्क ज्यान तन्कायो अनि दोले पिरा भएका आँखा मिच्यो। खुम्जेको कमिज तन्काएजै गरेर हिँड्यो। कारखानाको कम्पाउन्डको ढोकासम्म पुग्यो। ढोकापालीले लाउरेको खानतलासी गर्यो। कुछ उठाए त नैन, ढोकापालीले जिउ छाम्दा छाम्दै लाउरीसँग सोधे जस्तो गर्यो। लाउरीले फुस्च नाक फुलाउँदै जवाफ फर्का, हाम बेइमान आदमी नै, हाम त सिधे। लाउरेको बनाएप्रति ढोकापालीले व्यङ्ग्य कस्यो, तुम जैसा बहुत सा इमान्दार देखा मैंने। लाउरी केही बोलेन। ढोकापालीले लाउरेको मुखमा हेर्दै भन्यो, ठिक है आगे बढो। सडकमा निस्केर दुई चार पाइला पनि नहिँड्दै लाउरेको मनमा कुरो खेल्न थाल्यो, यार त्यो नेपाली छिटो डिप्टी पनि आएन, सेठ कहाँ गएर के कुरा गर्यो होला, सेठले उसको सट्टा मलाई राखेको कुरा भनिदिएका भए क्यार नि होला। लाउरी बाटोमै टक्क अडियो र यसो सोच्यो, खोली नजाम कि क्या हो। तुरन्तै लाउरेको मन फेरियो, थोडा मैले निकाले हौँ र, सेठलाई मन परेन निकालिदियो, मैले क्या रहेछु र। लाउरीले मन दह्रो पारेर खोली जान हिँड्यो। सर्कस देखाइसके के हो, खोली जाने हिँडेको लाउरीले सेठको घरको अगाडिपट्टिको मान्छेको हुल टाढैबाट देख्यो। खोली जाने बाटो त्यही थियो, त्यसरी ऊ खुरुखुरु अगाडि बढ्यो। नेपाली जैसा देख्ता यार, बाटो हिँड्दै गरेका दुईजना काला मानिसहरूको स्वर लाउरीका कानमा पर्यो। लाउरीले सम्झ्यो, ती मान्छेले मैला हेरेर कुरा गरे होला। ऊ भिडमा झन्डै झन्डै मिस्सिनै हाँट्या थियो। लाउरीले कसैको बोली सुन्यो, यो त अत्याचार भयो गाँठी, मालिकले नै मार्या हुनुपर्छ, तर उसको देशमा हामीले क्यार निर। लाउरी जससँग भयो, को मर्यो होला गाटे? लाउरीको मनमा प्रश्न उठ्यो। ऊ हतारिएर भिडा ठेल्दै भित्र पस्यो। चलो दूर हटो, क्या भीड़ लगाकर बैठे हो? जाओ अपने अपने धंधे पर जाओ। जुगामठे पुलिस ने लाश को वरीपरी थुप्रिक भीड़ हटाते आवाज निकाल्यो। लाउरी उभिरहेको थियो, लाशमाथि सेतो कपड़ा उड़ाइएको थियो। लाउरी का मन में को होला भन्ने जिज्ञासा उठिरहेको थियो। एउटा पुलिस लाश लिएर पुगेर लट्ठीले सेतो कपड़ा हटाउँदै सोध्यो, तुम में से कोई इसको पहचानते हो? लाउरी को जान में करेन्ट लागे जस्तो भयो। उसले निहालेर मुख हेरेर पक्का गर्यो, यार उही पो रहेछ त। लाउरीले सम्झन खोज्यो, हिजो रातमा पगार लिन आथ्यो, साला सेठले मारेछ यार। लाउरीले चारैतिर हेरेर आँखा पुलिस भए ठाउँ लगेर बिसायो। मनमा हुन्डरी चलिरहेको थियो। उसले सोच्यो, चिनिया छु भन्यो भने त पुलिसले लगेर मार्छ यार, बरु छुपै बस्यो आनन्दै। लाउरीले मनमा अठोट गरेर लाश भए ठाउँबाट हिँड्यो। अहो साथी, हिजो त आउनु भएन नि, मैले मालिकसँग कुरा गरेको थिएँ, राम्रो इमान्दार र चिनजानको साथी छ भनेर लिएर आऊ भनिन्छ। आफ्नो खोलेको ढोकामा उभिएको लाउरीलाई देख्ने बित्तिकै परशुरामले मुख खोल्यो, तर लाउरी ढोकामै केही पनि नबोली ठिङ्ग उभिरह्यो। भित्र आउनुहोस् न साथी, परशुरामले फेरि मुख खोल्यो। गरम गच्चाले लाउरी खोलीभित्र छिर्यो। त्यहाँ बोर भएछ यार, परशुरामतिर हेर्दै लाउरीले अलिकता बोल्यो। परशुरामले लाउरीतिर जिज्ञासु गरेर तर लाउरी बोलेन। परशुरामले बेचैन हुँदै सोध्यो, किन के भयो र साथी? लाउरी बिस्तारै बोल्यो, मरेछ यार, लास त्यत्तिकै सडकमै पडिरहेछ, कस्तरी ज्याने सिरिङ्ग भयो मेरो त। परशुराम लाउरीको बोली नसिद्धिँदै हतारियो, को को मरेछ? लाउरीले फेरि पनि सुस्तरी बोल्यो, त्यहीँ उतापट्टिको खोलीको नेपाली भाइ। परशुराम छटपट आयो, उसले यताउता गरिरहेर हतारिँदै सोध्यो, कहाँ थियौ नि त्यस्तो भए, अनि लास अझ तक त्यहीँ छ? लाउरीले परशुरामको प्रश्नको उत्तर दियो। परशुरामले सम्झन खोजे चाहिँ गरी बोल्यो, साँच्चै त तपाईँ त उसँगै बस्नुभएको थियो होइन र? तपाईँलाई थाहा थियो होला नि त के भएको, कसले मारेको भनेर। जे नसोधे हुन्थ्यो भन्ने लागेको थियो, परशुरामले त्यही सोधिदियो। लाउरी अलिक हडबडाए जस्तो भयो, तर सम्हालिँदै उत्तर दियो, के थाहा पाम्रो यार, हिजोको बिहानदेखि मैले खोली छोडेर हिँडेको, म हिँड्दा ऊ ओछ्यानमै थियो, अहिले बिहान पो सडकमा उसको त्यस्तो देखेँ, क्या डर लाग्छ यार मलाई त। लौ जाम, कहाँ त्यसै बसेर हुन्छ र यार, हाम्रो सङ्गठनका भाइलाई खबर दिएर तुरन्तै जुलुस उलुस गर्नुपर्छ, नत्र त उत्तिकै गुम पारिहाल्छ नि यार। परशुरामले लाउरीसम्म प्रस्ताव राख्यो, तर लाउरी झन् डरायो, व्यर्थको जुलुस निकालेर के फाइदा छ र यार, उल्टो झन् पुलिसले मार्छ मात्रै। लाउरीले डराउँदै आफ्नो निष्कर्ष सुनाए, अब जे हुनु भइगयो, जुलुस निकालेर ऊ भीमझन् नकारे, बरु। लाउरीको पानी मरुवा चाल देखेर परशुरामलाई अचम्म र झोक दुवै चल्यो। उसले लाउरीलाई सम्झाउँदै भन्यो, क्या अजीबका बात गर्नुहुन्छ साथी तपाईँ त, लौ ठिक छ, आज त उसलाई त्यस्तो भयो, भोलि आफूलाई नै त्यस्तो भयो भने के हार्नुहुन्छ नि। लाउरीले सहज ढङ्गले जवाफ फर्कायो, मर्ने त्यस्तो भयो भने अर्काको मुलुका के हार्न सकिन्छ र? आफ्नै मुलुका त हामी गरिबको न्याय निसाप हुन्, झन्यु मौलाना कसले बोल्छ र हामीपट्टि फर्केर? करायो करायो उत्तिकै हो, मर्ने मरेर गइहाल्यो व्यर्थै। परशुरामले छोराले चर्को बनाउँदै भन्यो, क्या स्वार्थी हुनुहुँदो रहेछ यार तपाईँ त, यस्तै भएर त भारतले हामीलाई ठगेको नि, हामी आफू नि मिल्दैनौँ अनि अर्काले के को हेप्दैन त। परशुराम बिलकबन्द पर्यो, के गर्ने कसो गर्ने, तत्कालै उसको केही भ्यू पाएन, ऊ छटपट्टि रह्यो मात्रै। ठिक छ, तपाईँ केही नबोल्नु होला, तर मसँग साथी त जाम। धेरै बेरको सुनछानपछि परशुरामले लाउरीसँग प्रस्ताव राख्यो, लाउरीले जाँगर झिकेन, अल्छीलाग्दो पारामा ज्यान तन्कायो, लामो सास तान्दै बोल्यो, लौ साथीसम्म चाहिँ जाम्ला। परशुराम अघि लाग्यो, लाउरी पछि पछि निस्क्यो, कहाँ थिम्रे लास भएको? बाटोमा हिँड्दा हिँड्दै परशुरामले लाउरीसँग सोध्यो। लाउरीले हातले इसारा गर्दै त्यतैको रोडपट्टि भनेर देखायो। सडकमा परशुराम छिटो छिटो हिँडिरहेको थियो, तर लाउरीको हिँडाइ अल्छीलाग्दो थियो। परशुरामले फर्केर हेऱ्यो, लाउरीलाई धेरै पछाडि देखेपछि ऊ पनि टक्क रोकियो, छिटो हिँडौँ न यार कस्तो। परशुरामले बोलिसक्ने भ्याकै थिएन, लाउरीले उछिँदै जवाफ फर्कायो, हिँडी त रहेछु नि, यही थिम थियो यार अघि त। लाउरीले गाडी कुदिरहेको सडकतिर देखाउँदै परशुरामसँग बात गर्यो, यार अहिले कहाँ लग्यो होला त? लाउरीले अचम्म मान्यो। परशुरामले पनि छक्क पर्दै सोध्यो, अघि तपाईँले देखेको यही ठाउँमा त हो, बिर्सनु भयो कि? लाउरीले यताउता हेऱ्यो, मनमा पक्का गरेपछि लाउरीको मुख खुल्यो, कहाँको बिर्सन यार, दुई तिन घन्टाको बिचमा कसो खास यहीँ हो, के भएको होला? परशुरामको कानले लाउरेका कुरा सुन्यो, तर आँखा त्यही सडक छेउमा उभिएर कुरा गरिरहेका दुई चारजना काला मान्छेतिर पुर्यायो। परशुरामले लख काट्यो, पक्कै पनि यिनीहरूले त्यही कुरा गरे हुनुपर्छ। परशुराम बिहालो नगरी उतै लाग्यो, छेउमै पुगेर सोध्यो, भाइ साहब यहाँ पर जो लास था उहाँ के कहाँ ले गए आपको पता होगा? काला मान्छेहरूले परशुरामलाई शिरदेखि पैतालासम्म हेरे। तीमध्येको एउटाले झर्को मानेजे गरी बोल्यो, हामी क्या पता, पुलिस से पुछ न। परशुरामले एक फेर काला मान्छेहरूतिर पुलुक्क हेऱ्यो। अर्को कालेले परशुरामलाई हप्कायो, क्या देख्थ्यो पता नै, बोल दिएन। परशुरामलाई आफ्नो जो फतक्क गले जस्तो लाग्यो, ऊ बिस्तारै अर्कोपट्टि लाग्यो। लाउरे परशुराम गएतिर नै छिटो छिटो गयो। परशुरामलाई भेट्ने बित्तिकै कुममा हात राख्दै बोल्यो, अब के गर्ने यार। परशुरामले पनि अक्क न बक्क कन्भर लाउँदै बोल्यो, खै के गर्ने के यार। खोलीभित्र आएपछि परशुराम डङरङ्ग बिछुनामाथि डर्यो। लाउरे परशुरामको गोडा पनि टुसुक्क बस्यो। परशुरामले आँखा झिमिक्क नपारी सिलिङतिर हेरिरह्यो। लाउरेलाई यति लामो सुनसान खपिन सक्नु भइसकेको थियो, उसले कुरो झिक्यो, अब के उपाय निस्कन्छ त? त्यसै बेपत्ते भयो त मान्छेको ज्यान त यस्तै छाँटकाँटो हो भने त के को नोकरी गराई हुन्छ र खोइ। लाउरेको निराश कुरो परशुरामलाई चित्त बुझेन, उसले तुरन्तै कुरो काट्यो, के को निराश हुनुभएको छ र साथी, आँत कमाएर मात्रै जिन्दगी चल्दैन क्यारे। परशुराम एकैछिन अडियो र फेरि बोल्न थाल्यो, ती साथी पनि त्यस्तै हुन्, मैले उहिले लौ सङ्गठनमा जाम यस्ता आपद विपदमा काम लाग्छ, सङ्गठनले बोल्छ जे भए नि मौलनका ठाउँमा हाम्रो आधार हुन्छ भन्ने बेला यहाँ त्यस्ता राजनीति साजनीति गर्नुहुन्न भनेर टकटकी, अहिले कम्तीमा पनि यसो बोल्ने मेसो त हुन्थ्यो, उत्तिका नाममा ठिकाना पनि छैन, अब के भन्ने भन्ने, कहाँको हो के हो अत्तो पत्तो छैन। परशुराम बोल्दा बोल्दै सुस्त आयो, रोटी हालौँ यार, खै पिठो छिटो कहाँ थिन्छ? लाउरीले बिछौनामा ढलेको परशुरामसँग सोध्यो। परशुरामले कोल्टी फेर्दै जवाफ फर्कायो, खाने मन छैन यार। लाउरीले सम्झाउन खोज्यो, अब खाना नखाएर हुन्छ र, बरु खानासाना खाएर बाहिर निक्लिऊँ न, कतै कोही भेटिन्छ कि, नभए सङ्गठनको अफिस होला त्यहीँ थियौँ गएर कुरो आरम। परशुरामले लाउरीको मुखमा हेऱ्यो, बिछौनाबाट उठ्दा उठ्दै भन्यो, मलाई पनि पत्ता छैन यार अफिस, त्यही यहाँ बस्ने दाइलाई सब मालुम थियो क्यार, ऊ हिजो छुट्टीमा घरतिर हिँड्यो, अब दुई चार महिना बादमा मात्रै आउँछ। परशुरामले पिठो झिकेर लाउरीको अगाडि राखिदियो। हलुङ्गीको देप्चीमा यसो हेऱ्यो, कुनामा ठडाइराखेको लोटामा देप्चीबाट पानी सार्यो, एउटा थाल र पानीका लोटा पनि लाउरेको नजिकै सार्यो। लौ सब्जी पो छ कि छैन? परशुरामले किलामा झुन्ड्याएको प्लास्टिकको ब्याग निकालेर हेऱ्यो, दुई चार गेडा रहेछ नि यार, पुग्छ होला नि। हातमा आलुका गेडा समात्दै परशुराम बस्यो, आलु तास्न छोरा समायो। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। ए इधर सुनो यार, तुमसे कुछ बातें करना है। साँझ पख लाउरेलाई लिएर डिप्टीमा हिँडेको परशुरामलाई कारखानाको गेटपालीले रोक्यो। क्या है साहब? परशुरामले गेटपाली अगाडि ठिङ्ग उभिएर सोध्यो, क्या वो मर्नेवाला तुम्हारा कुछ लगता है? गेटपालीको प्रश्नले परशुराम झस्कियो। परशुरामले हतारिँदै सोध्यो, कौन कौन मर्नेवाला? गेटपालीले स्वाभाविक बन्दै भन्यो, वही जो दारू खाकर टडक के नीचे खुदकुशी गर्ने गए थिएन, वो एक्सिडेन्टमै मर्नेवाला। गेटपालीको कुरो सुनेपछि परशुरामले अचम्म मान्यो। उसले लाउरेको आँखासँग आँखा जुदायो र गेटपालीसँग सोध्यो, आफ्ने कैसे जान लिया? गेटपालीले हातमा लिएको पत्रिका देखाउँदै बोल्यो, यसमा छपाएन। परशुरामले हत्तनपत्त पत्रिका तानेर हेऱ्यो, एक आदमीले ट्रक के नीचे आकर खुदकुशी गर्ली, देखने में वो गोर्खाली जैसा लगता है। उसका अपना कोई संबंधी लाश लेने नहीं आया, पुलिस ने लाश उठाया और दफनाया। पत्रिकाको छोटो खबर पढेपछि लाउरीतिर फर्कँदै परशुरामले मुख खोल्यो, सब खत्म भएछ यार। लाउरीले केही बोलेन। गेटपालीले फेरि सोध्यो, क्या तुम उसके सम्बन्धी हो? परशुरामले बोल्यो, हाँ वो भी हमारे देश का ही था। ये कौन है? गेटपालीले एकैछिन लाउरीको मुखमा हेरिसकेपछि परशुरामसँग सोध्यो। परशुरामले पनि हिजो नै मालिकसँग भएको कुराको बेली विस्तार लायो, तर गेटपालीले स्वर ठाडो पार्दै भन्यो, पहिले मुन्सीजीसे मिलो। परशुराम मुन्सीजीको अफिसतिर हिँड्यो। लाउरी परशुरामकै पछि पछि थियो। लाउरी र परशुरामले एउटै कारखानामा काम गर्न थालेको झन्डै महिना दिन बित्यो। यसबीच पनि लाउरी र परशुरामको सम्बन्ध भने आत्मीय हुन सकेन। लाउरी रातमा ड्युटी जान्थ्यो र बिहान कहिलेकाहीँ मात्र परशुरामसँगै खोली फर्कन्थ्यो। धेरैजसो अनेक बाहना बनाएर छुट्टिन्थ्यो, दिउँसोभर बाहिरै हराउँथ्यो। परशुरामलाई लाउरीको चाल मन परेको थिएन। महिना दिन जतिपछि परशुरामले एक दिन बिहान ड्युटीबाट फर्कने बेला लाउरीलाई कोठामा जाम भनेर लिएर आयो। लाउरीले सुरुमा त अलिखेर बाद जामला भनेर टार्यो, तर परशुरामको जिद्दीले लाउरी हार्यो। तिमी सधैँ जसो दिउँसो कहाँ जान्छौ यार, खोली पनि आउँदैनौ? परशुरामले राम्रो मुखले लाउरीसँग सोध्यो। लाउरीले यताउता हेरेर टार्न खोज्यो। परशुरामले लाउरीको चाल बुझ्यो, त्यसैले सम्झाउँदै उसले भन्यो, हेर साथी, हामी गरिब मुन्छे, उति टाढाबाट नोकरी गर्ने, दुई चार पैसा जुगाड गर्ने भनेर यहाँ आथिम आइयाछ। यो बिरानो जग्गामा दुःख गरेर कमाएको पैसो जाँड रक्सी जुवातास र रन्डीबाजी गरेर सिद्ध्याउनु राम्रो हुन्छ र जाति? बरु किताब पढे दुई चार कुरो जानिन्छ। ल ठिक छ, पढ्न जानिँदैन भने छलफल कुराकानी गरे त केही थाहा हुन्छ? परशुराम बोल्दै थियो। लाउरी झनक्क झन्किँदै बोल्यो, बोबो फुर्ती नजार यार, एक बारको जुनीमा नगरिया मोज कहिले गर्ने त? बाहुन जस्तो रुजिया बिरालो हो र हामी त कमाउँछौँ मोज गर्छौँ। लाउरी हल्का हाँस्न खोज्यो।
गरीब की इच्छा पूरा न कर दो, तुम तो गरीब न मार, या मुँह में धोबे बलिहारी।
लाउरीले पनि फुर्ती दियो। यो जिन्दगीमा क्यार्न पर्छ भन्ने मेसो त सबलाई हुन्छ कि? लाउरी हाँस्यो र हाँस्दै बोल्यो, जाने मालमाल तरुनी छ यार, साला हिरोनीभन्दा तगडा चलाऊ, बाहुनको ठिटो, इधर उधर कतै हिँड्न सक्दैन, उल्टो अर्कोलाई छेक्छन् यार, कसो? लाउरीले परशुरामको तिग्रामा प्याक्ट हिर्कायो। परशुराम केही बोलेन। लाउरी उठ्यो र खोलीको ढोकामा पुग्यो र शामको डिप्टीमा भेटौँला है भन्दै निस्कन खोज्यो। परशुरामले रोक्न खोज्दै भन्यो, रोटी खाएर जाउला यार। लाउरीले परशुरामको कुरो सुनेन। लाउरीले नै हाँस्दै सुनायो, ढिलो भएपछि त तरुनी जति सबै अरूले रिजर्भ गर्छन् यार, फेरि बुढी फेला पर्छ। गुरु भनि नसक्दै लाउरी खोलीबाट निस्किसकेको थियो। बिहान झिसमिसेमा जुरुक उठेदेखि राति नसुतेसम्म मिसिन झैँ चलेको चले गर्दा गर्दा लेखे यो महिना दिनभित्र दुईचोटि बिमार भयो। बिमार भए पनि उसले थपक्क बस्न भने पाएन। पानी भर्नु, भाँडा माझ्नु, जुत्ता सफा गर्नु, कुच्चो लगाउनु, बारम्बार भुइँ पुछ्नु जस्ता काम लेखेका नियमित काम थिए। यो एक महिनामा लेखेले सेठानीले बोलेको भाषाको अलिअलि मेसो पायो। काम अराउँदादेखि लिएर गाली गरेकोसम्म पनि लेखेले बुझ्न थालेको थियो। पानीसँग चलिरहँदा लेखेका हातका औँला चिसोले सुन्झेका र सेता भएका थिए। औँलाका काप काप चिरिएर पाकेका थिए। औँला पाकेपछि भने लेखेको काम अलिक छोटिएको थियो। सेठानीले खाने भाँडा माझ्ने र पानी ल्याउने काम लेखेबाट गराइन। एक दिन लेखेले चियाको भाँडा पखालिरहँदा सेठानी लेखे नजिकै गएर चिच्याएकी थिए, पो लोड्के, तेडा इतना गन्दा हात हमाडी खाने के बर्तनपट मत लगा, मत छो, सुना आज से पिँडेका पानीको भी हात मत लगाना, नै तो मारुङ्गी। त्यो दिनदेखि लेखेले चियाको भाँडा र खानेपानी छोएको थिएन। ए आम्मानी, दाई कहिले आउलान्? आफ्ना च्यातिएका हत्केला हेर्दै लेखेले दाई सम्झ्यो। सधैँ जे आज पनि उसको आँखाभरि आँसु आए। घाँटीमा अप्ठ्यारो भयो, ओ जल्दी से पहुँच। भुइँ पुछ्दा पुछ्दै हातको चिसो टालो छोडेर आफ्ना हात हेर्दै टोलाइरहेको लेखेलाई सेठानीले अफ्काई। लेखेले हत्तनपत्त टालो समा, टालोको पानी हातको चिरिएको ठाउँमा परेछ गरे। लेखेलाई चहर आयो, तर उसले टालो भने छोडेन, बरु छिटो छिटो हात चलायो। ए नोकड, घोडा बन भुइँ पुछिरहेको बेला सेठानीको सानो छोरो सधैँ चाहिँ लिखे भए ठाउँ आएर करायो। लिखेले सानो केटालाई हेऱ्यो, उसलाई झनक्क रिस उठ्यो। साला, त्यसका बाउकै घोडा चढे हुन्थ्यो नि, लिखेले बिस्तारै रिस पोख्यो। सानो केटाले लिखेले बोलेको केही बुझेन, बरु उसले फेरि आदेश दियो, जल्दी घोडा बन नै त आवाज दुङ्गा माको बोलाउँगा। सेठानीलाई सम्झने बित्तिकै लिखी डरायो, अस्ति नै झैँ ठोकी भने क्यार्नी होला, मुर्दानी कति नजाती छ भने हातै हाल्छे। लिखेले पुरानो कुरो सम्झियो, अलिक ठुलो स्वरले सानो केटालाई हप्काए जस्तो गरेर लिखे, लौचड मुर्दार भन्दै हातखुट्टा टेकेर तयार भयो। सानो केटाले लिखेको ढाडमा चढ्न खोज्यो, अर निचे कर, अग्लो भएर खुट्टा चढाउन नसकेपछि सानो केटो फेरि करायो। लिखेले फेरि गाली गर्दै ढाड होचो पार्यो, लौ चढ तेरो बाउको ढाडमा। नालीका किरा जैसा गन्देसे खेल्थे हो, देखा नै कितना गन्दाए, छोडो इधर आओ, सेठले आफ्नो छोरालाई हकार्यो। बाउलाई देखेपछि सानो केटो झन रौसियो, खुट्टाले घोडाको पेटमा अडी लगाए जे गरी लिखेको पेटमा सानो केटाले ठोक्यो। लिखेले दुख्यो, उसले मनमनै गाली गर्यो, झन्डै मारेन मुर्दारले, कसरी हानेको त गाँठे। सेठ फेरि करायो, बेटा इधर आ नै त क्याडबरी नै देङ्गे। बाउले क्याडबरीको नाउँ लिने बित्तिकै सानो केटो लिखेको ढाडबाट झरेर बाउ भएतिर कुद्यो, बल्ल मऱ्यो त्यसका बाउसित, लिखेले हलुङ्गो अनुभव गर्यो। परशुराम भर्खरै डिप्टीबाट फर्केको थियो, रातको डिप्टी, सुत्न नपाइने भएकाले उसको आँखा पिरा पिरा भएका थिए। खोली पस्ने बित्तिकै परशुरामले मुख खुल्ला गर्यो, आँखामा पानी डल्यो, अल्छी लाग्दो पाराले बिस्तारामाथि डल्यो। ओहो, पैसो गर्नुपर्ने, मराले पैसामा मार्यो कि। परशुरामले आज पाएको पगार गोजीमा राखेको थियो, ऊ जुरुक्क उठ्यो, गोजीबाट पैसा निकालेर गन्न थाल्यो। अरे, यसपालि पनि पगार मारेछ यार। परशुराम पैसा गनिसकेपछि यसो झस्कियो, बोलको बुलको पुरा पैसो थिएन। परशुराम आफैसँग फतफतायो, साला इन्डियनले हर ठाउँमा ठग्छ यार। अरे कोन हो भित्र, परशुरामको खोलीको ढोकामा एउटा कालो मान्छे देखियो। परशुरामले कोल्टो फर्केर हेऱ्यो, अहो साउजी आइए आइए। परशुराम बिस्ताराबाट उठ्दै बोल्यो, परशुरामले आइए भनी नभ्याउँदै काले साउ भित्र सिरिसकेको थियो। क्या हाले साउले परशुरामसँग सोध्यो। परशुराम फिस्छ बनावटी हाँसो हाँस्न खोज्दै बोल्यो, ठिक है साउलाई बिस्तारामाथि बसौँ भन्नै मन परेन, ऊ आफै थ्याच्छ बस्यो र कुर्ताको खल्तीमा हात हाल्दै बोल्यो, लगता है मैं लिखना ही भूल गया, बहुत कम उधारे। साउले बोली सिद्ध्याञ्जल खल्तीको कागज निकालेर फुकाइसकेको थियो। यहाँ देखो सब मिलाकर करिबन 300 ही है। साउले परशुरामको मुखमा हेर्दै भन्यो, पैसा सुनेर परशुराम छक्क पर्यो। कैसे 300 होगा, मेरे हिसाब में तो 150 से ज्यादा नहीं है। परशुराम ने मुख रातो पार्दै साउतिर हेर्दै जवाफ दियो। साउले फेरि कागज हेर्यो, कागजबाट आँखा हटाएर परशुरामसँग आँखा जुतायो, अरे भाई देखो तुम्हारा हिसाब। साउले हिसाबको कागज परशुरामलाई दियो, परशुरामले कागजको हिसाब हेर्यो, नमक आलु प्याज सरसौँका तेल साबुन चावल गेहूँ घी देशी दारू पत्ते नमकिन चिप्स सिगरेट खोली नम्बर 10 हिसाब से 120। साउको कागजको हिसाब हेरेर परशुराम छक्क पर्यो। उसले साउतिर फर्कँदै भन्यो, साउजी ये दारू नमकिन चिप्स मैंने कब लिया था, मैं दारू नहीं पिताऊँ, कैसे खाता पर लिख गए। परशुराम रातो रातो भयो। साउ भनिनेले एकैछिन टुवा परेर परशुरामको मुखमा हेऱ्यो र ढिलो चालले बोल्यो, वो तुम्हारा दूसरा दोस्त है ना, उसी ने लाया था, ये सारा सिगरेट चिप्स वगैरह भी उसने लाया था। परशुरामले हत्तारिएर बोल्यो, वो दूसरा लाया था, वही तिरेगा ना, मैं कहाँ तिरूंगा। साउले स्वर अलिक चर्को गर्यो, इधर उधर बात मत करना, वो भी तुम्हारा ही दोस्त है, मुझे मेरा पैसा दे दो और तुम दोनों का हिसाब बाद में मिलाना, जल्दी करो नहीं तो देर होगा, दुकान बंद करके आया हूं। परशुराम हिसाब हेरिरहेको थियो, अचानक साउ बोल्यो, ओ ले लो तुम्हारा दोस्त भी आ गया। परशुरामले ढोकातिर हेऱ्यो, लाउरी ढोकामा ठिङ्ग उभिएको थियो, लाउरी ढोकाभित्र छिर्यो। परशुरामलाई लाउरी देख्ने बित्तिकै झोक चलेको थियो, तर ऊ केही पनि बोलेन। लाउरीले बिस्तारामा बस्दा बस्दै परशुरामसँग सोध्यो, के भयो यार। परशुरामले लाउरीको मुखमा फेरि पनि पुलुक्क हेऱ्यो, तर केही पनि बोलेन। लाउरीले अप्ठ्यारो मान्दा मान्दै बोल्यो, क्या है साउजी। साउजीले चर्को स्वरमा जवाफ दियो, अरे भाइ उधारकै पैसा लिने आयौँ, थोडा भिख माग्के निक्ने आयौँ, ऊ रहा हिसाब। साउले परशुरामको हातमा भएको कागजतिर देखायो। लाउरीले कागजतिर हेरेझै गरी बोल्यो, कति पुगेछ र यार, अब के गर्ने, जति भयो नि चुक्ता गर्नै पऱ्यो, कारे दिनुहोस् साथी दिनुहोस्। लाउरीको कुरो सुनेर परशुराम झोक्कियो, के को दिनुहोस् भन्नुभएको छ र, तपाईँले पैसा निकाल्नुहोस् न, चुरोट रक्सी खाने तपाईँ, मैले क्यार्ने तिर्ने हो, थोडा मैले पिएछु र। साउले पालै पालो लाउरी र परशुरामको मुख हेरेर हतारिँदै बोल्यो, अरे भाइ मुझे जल्दी है, पहिले मेरा रुपियाँ दे दो और बादमै आपसमै लड्ते झगड्ते रहेन। लौरीले पनि परशुरामतिर हेर्दै बोल्यो, ठिकै छ नि त यार, अहिले उसको पुरै पैसा दिइदिनु, बादमा मेरो पगार आएपछि तपाईँको पैसा हिसाब शान्ति तिरौँला नि, खाएर त भाग्दिन नि, अहिले त पैसा छैन र पो त। लौरीले आफ्नो बोली सिद्धायो, तिरिदिनुहोस् यार। परशुराम एकैछिन अल्मलिए चाहिँ भयो, के गर्ने कसो गर्ने केही भ्याउ पाएन। उसले लौरी र साउका मुखमा हेरेर टाउको भुइँतिर निराउँदै बोल्यो, तपाईँले पनि आज पगार ल्याउनु भयो होला नि, निकाल्नुहोस् न। परशुरामको बोलीले लौरी सतर्क भयो र सिधा बन्न खोज्दै जवाफ दियो, आज मुन्सी तिमी जानै भ्याइन, भोलि पगार ल्याउँछु र तपाईँको पैसा तिर्छु क्यार, अहिले साहुसँग हिसाब त मिलाउन, हाम्रो आफ्नो कुरा त छँदैछ नि। लौरीको ज्यादो तालले परशुराम थाक्यो, उसले हार खाँदै भन्यो, तपाईँ पनि यार। परशुरामले हिसाबको कागज अझै समाइरहेको थियो, उसले हिसाबको कागज चाउतिर तिर्छ्याउँदै बोल्यो, अरू यो खोली नम्बर 10 क्या है साउजी? चाउले कागज आफ्नो हातमा तानेर देखाउँदै बोल्यो, ओ थाहा न परसो मर्नेवाला, ए उसका उधारका हिसाब है, वो तो चला गया लेकिन हम तो अभी तक जिन्दा है ना, वो मरने वाला भी तुम्हारा ही दोस्त था, इसलिए उसका उधार भी तुम्हें ही दे दो, मैं समाज सेवा में नहीं हूं। परशुरामलाई फेरि जोक चल्यो, कैसा बात करते हैं साउजी, उधार लेने वाला मर गया, हम उसका उधार क्यों दो? साउ जंगियो, बेकार का लफड़ा मत कर साला, क्या समझ रखा है तुमने आपको आपको, उधार लाया और चुकता करने पर हिचकते हो, पुलिस बुलाना पड़ेगा क्या? पुलिसको नाम सुन्ने बित्तिकै लौरीको हम्साले ठाउँ छोड्यो, उसले परशुरामतिर हेर्दै आत्तिदै भन्यो, सबै तिर्दिउँ यार, क्यार नि त, ऊ मरेर गइहाल्यो, साला धर्म होला अब, क्यार नि त, यसले पानी मुनि गए पनि छोड्दैन कारे, दिनुहोस् यार, तपाईँहरू म पछि हिसाब मिलाम्ला। लौरीका कुराले परशुराम पनि गल्यो, उसले प्यान्टको गोजीमा हात हाल्यो र महिना दिनको पगार निकाल्यो। परशुरामको बोलकबुल पगार 500 थियो, 50 रुपियाँ त हिजो पगार दिने बेला मुन्सीले नै मारिसकेको थियो। परशुरामले 300 रुपियाँ साउलाई दियो। साउले नाकको टुप्पोमा अड्याएको पावरवाला चस्मा माथिबाट परशुरामलाई हेऱ्यो, पैसा गर्ने र ठिक है भन्दै बाटो लाग्न खोज्यो। ढोकामा पुगेपछि साउले विज्ञापन गर्यो, देखो भाइ, मेरो यहाँका सामान नक्कलीहरू मिसाटी नै हे, मैं जो दुङ्गा उ सब ओरिजिनल दुङ्गा, जो चाहियो आजान, बुरा मत मान्न। साउ खोलीबाट बाहिरियो। परशुरामले आफ्नो साथमा बाँकी बसेको 100 र 50 को नोट एकछिनसम्म अगाडि रह्यो, के झोकाइरहेको यार, भइगयो त अब, बरु अहिले खानातिर लागौँ न, आज त मासु र भात खानुपर्छ, पगार ल्याएको दिन पनि मिठो नखाए कहिले खाने त? लौरीले हाँस्दै परशुरामतिर हेरेर बोल्यो। परशुरामले दिक्क हुँदै हातको नोट पट्याएर गोजेमा घुसार्दै भन्यो, जम्मा 150 त बाँकी छ, के को मासु भात हो, त्यही रोटी र आलु खाए नि हुन्छ। लौरीले धाक जमायो, के को फिकर गर्नुहुन्छ र, भोलि त मैले नि पगार ल्याम्ला नि, आज त मुन्सी नभेटेर पो त। परशुरामले लौरीलाई पुलुक्क हेऱ्यो, अल्छी लागे चाहिँ गरी ज्यान तन्काउँदै बिस्तारामा पट्टियो।
गरीब की इच्छा पूरा न कर दो, तुम तो गरीब न जाऊ मैं धोबे बलिहारी।
खोई अलि कुनातिर शरम तयार। लौरीले बिस्तारामा पल्टनको निम्ति कुइनो अड्याउँदै बोल्यो। परशुराम जाँगरी नलाइकन छेउपट्टि सर्दै बोल्यो, कुनापट्टि सुत्नुहोस् यार। लौरी थपक्क कुनामा गएर पल्टियो। खोलीमा सुनसान छायो। लौरी एकैछिनमा निदायो, उसको नाक बज्न थाल्यो। परशुराम पनि तन्द्रामा थियो। लौरेको नाकको आवाज बढ्दै गयो, परशुरामको तन्द्रा पनि भित्थोलियो। लौरेको नाकको आवाज बन्द गर्न परशुरामले लौरीलाई धकेल्यो। एकैछिनमा आवाज सानो भयो, तर फेरि बिस्तारै आवाज बढ्यो। परशुराम उठ्यो र लौरेको टाउको अड्याएको तकिया तान्दियो। क्या बोर गर्नुहुन्छ यार, मज्जाको निन्द्रा लगाइरहे बेला। लौरीले रातो आँखा आधा मात्र खोल्दै बरबराए चाहिँ गर्यो र अर्कापट्टि फर्कियो। परशुरामले लौरीलाई हेऱ्यो, परशुरामको रिस मरिसकेको थिएन, ऊ आफू एक्लै फुसफुसायो, क्या हरामी खालको मान्छे रहेछ यार, यसका सङ्गतमा लाइयो भने त बुङ्गो भइन्छ गाँठी। परशुराम निदाएको लौरीलाई हेरिरहेको थियो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यो वाचन सँगसँगै आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिनु बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त अर्को साता शरद पौडेलको उपन्यास लेखेको दशौं श्रृङ्खला वाचन लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हामी अर्को कुनै गद्य लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।